नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 24 गते सोमबार माघ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार फेब्रुअरी 7 तारीक सन् 2022, नेपाल सम्वत 1142।
व्यवस्थापिका संसद, स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारे चाँडै अन्तिम निष्कर्षमा पुग्न सरकार र प्रमुख प्रतिपक्षी दल सकारात्मक देखिएका छन्। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। गोर्खापत्र दैनिकको यसै खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताको उच्चस्तरीय छलफलमा यस्तो वातावरण तयार भएको हो। शीर्ष बैठकमा विशेष गरी एमसीसी सम्झौता, स्थानीय तह निर्वाचन र संसद बैठक सञ्चालन गर्ने विषयमा गहन छलफल भएको छ। प्रधानमन्त्री देउवा नेतृत्वको सरकार बनेपछि एमाले अध्यक्ष ओली पहिलो पटक बालुवाटार पुग्नु भएको हो। यसअघि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेर विविध विषयमा छलफल गर्नुभएको थियो। आइतबारको बैठकमा एमालेका महासचिव शंकर पोखरेल, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत उपस्थित हुनुहुन्थ्यो। बैठकपछि सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, आजको छलफलले राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा लैजाने काम गरेको छ। एक किसिमले यसले आइस ब्रेक गरेको छ। आगामी दिनमा यी छलफल निरन्तर जारी राख्ने पनि सहमति भएको छ। उहाँले संसद अवरूद्ध, स्थानीय निर्वाचन र एमसीसीका विषयमा शीर्षस्थ नेताबीच गम्भीर रूपमा छलफल भएको र ती विषयलाई अन्तिम निष्कर्षमा पुर्याउन आगामी दिनमा थप छलफल जारी राख्दै चाँडै निष्कर्षमा पुग्ने सहमति भएको बताउनुभयो। मन्त्री कार्कीले भन्नुभयो, संसदलाई प्रभावकारी बनाउने कुरामा छलफल भएको छ। एमसीसीबारे जुन किसिमका भ्रम र आशंका उत्पन्न भएका छन् तिनलाई चिर्दै जाने र चाँडै कार्यान्वयनमा लैजाने विषयमा सत्तापक्ष र प्रतिपक्ष नजिक पुग्न थालेका छौं, यसले सकारात्मक बाटो पहिल्याएको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संयुक्त राज्य अमेरिकाको अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई लेखेको पत्र राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि लेखिएको प्रश्न पारेको छ। एमसीसी परियोजना परिमार्जन बिना पारित हुँदैनन् गर्नुहुँदैन भन्नेमा पार्टी दृढ़ रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यस्तै सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच भएको आर्थिक सहायता सम्झौता प्रतिनिधि सभाबाट अनुमोदनका तयारी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा र कानून न्याय तथा संसदीय मामला मन्त्री दिलेन्द्र बडुबीच भेटवार्ता भएको छ। सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेताबीचको भेटपछि सभामुखसँग कानून मन्त्रीले भेट गर्नुभएको हो। शीर्ष नेताबीच छलफल, एमसीसी, स्थानीय निर्वाचन र संसद सुचारू गर्न छलफल सकारात्मक, गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई नागरिक दैनिकले एमसीसीको पत्रसँगै दोहोरो चरित्र प्रकट शीर्षकमा खबर बनाएको छ। सत्ता गठबन्धन बने लगत्तै देउवा र दाहालले एमसीसीलाई लेखेको पत्र झण्डै 6 महिना गोप्य रह्यो। यो पत्र त्यति बेला सार्वजनिक भएको छ जति बेला सत्ता गठबन्धनमा खटपटको संकेत देखिएको छ, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले यस्तै प्रसंगलाई एमसीसी अगाडि बढ़ाउन प्रधानमन्त्रीको चौतर्फी पहल, सत्ता सहयात्री माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष ओलीसँग आइतबार छलफल गरेका प्रधानमन्त्री देउवाले दूत मार्फत सभामुखसँग पनि एमसीसी अगाडि बढ़ाउन परामर्श गर्नुभएको छ। माओवादी केन्द्रीय कमिटी बैठकसम्म संसदमा नलैजाने प्रधानमन्त्री र प्रचण्ड सहमत, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले एमसीसीले राजनीति थप तरंगित शीर्षकमा खबर बनाएको छ भने कान्तिपुर दैनिकले दाहालको दोहोरो नीति शीर्षकमा खबर बनाएको छ। नेपाल समाचार पत्रले देउवा ओली र प्रचण्ड बीच वार्ता, सभामुख कडालले एमसीसी झनै अन्यलमा शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनैतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदमा टेबल नगराउने अडान लिएपछि झनै अन्यल थपिएको छ। माघ 26 गते बोलाएको संसद बैठकमा एमसीसीलाई कार्यसूची बनाउन कानून मन्त्री दिलेन्द्र प्रसाद बडुले आइतबार सभामुख सापकोटालाई भेटेरै आग्रह गर्नुभएको थियो, तर जवाफमा सभामुख सापकोटाले सदन सञ्चालन हुने वातावरण बनाएर एमसीसीको विषयमा दलहरूबीच साझा सहमति भएको अवस्थामा मात्र एमसीसी अगाडि बढ़ाउन सकिने जवाफ दिनुभएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ। उक्त ढाँचा अनुसार रूपन्देहीको बुटवलदेखि दाङको लमैसम्मको सड़क बनाउने र रातोमाटे लप्सी फेरी दमौली बुटवलदेखि सुनौलीसम्म अन्तर्देशीय विद्युत प्रसारणलाई निर्माण गर्ने हुनुपर्ने हो। तर एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसदमा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। उनीहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष कृष्ण आचार्यले एमसीसी नितान्त विकासको एजेण्डा भएको र यसलाई राजनैतिक दाउपेचको विषय नबनाउन आग्रह गर्नुभयो। विकासको एजेण्डा भएकाले एमसीसीलाई राजनैतिक दाउपेचको विषय बनाउनु हुँदैन, लगानीको बाटो खोल्न एमसीसी शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै खबर छापेको छ।
एमसीसीको प्रसंगपछि अब फरक प्रसंग। जड़ीबुटी टिप्न गएका 34 जना हिउँमा फसे, कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। जड़ीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका 7 र 8 बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन्। झण्डै 2 साता अघि सेतक चिनी टिप्न गएका 34 जना हिउँमा फसेका हुन्। उनीहरू तातोपानीको गाग्रा एडीओडा र खोल्टी सल्लामा छन्। पाटनबाट फर्किने क्रममै भएको भारी हिमपातमा परि चिसोले 2 जनाको मृत्यु भएको छ। पाटनमा सेतक चिनी खिरौला संकलन गर्न गएका तातोपानी 7 बार गाउँका 46 वर्षीय मोन राउत र 8 की 37 वर्षीय देवी साईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्ला र जाजरकोटको सीमाको धर्मशालामा अल्पत्र परेका 2 जनाले भने आफूहरू सुरक्षित रहेको भन्दै खबर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जड़ीबुटी टिप्न गएका झण्डै 55 जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको थियो, तर अवतरण गर्ने ठाउँ नभएपछि खानेकुरा खसालेर फर्किएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढा थापाले बताउनुभयो। गाउँमा फसेकालाई चिउरा, दालमोट र चाउचौ लगायत खानेकुरा खसालिएको छ। पाटनमा धेरै हिउँ भएकाले हेलिकप्टर बस्न सकेन। उहाँले भन्नुभयो, उनीहरूका लागि कम्तीमा 2-3 दिन पुग्ने खाद्यान्न खसालिएको छ। हिउँमा फसेकाहरूलाई गाउँ ल्याउनका लागि 2-3 दिन अझै कुर्नुपर्ने देखिएको उहाँले बताउनुभयो। जड़ीबुटी टिप्न गएका 34 जना हिउँमा फसे, फर्किन खोज्ने 2 को मृत्यु, जुम्लाको पाटन क्षेत्रमा 4 फिटसम्म हिउँ, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
सवारी साधनमा आंशिक रूपमा लाग्दै आएको जोर बिजोर प्रणाली सोमबारबाट हट्ने भएको छ। कोविड 19 संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिशका आधारमा काठमाडौँ उपत्यका स्थित 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त प्रणाली हटाउने निर्णय गर्नुभएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयुक्त बैठक बसेको थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजालले सवारी साधनमा लागू गरिँदै आएको बिजोर प्रणाली हटाउने निर्णय गरिएको जानकारी दिनुभयो। बैठकले फागुन 1 गतेदेखि लागू हुने गरी डान्स बार, दोहोरी होटल, रेस्टुरेन्ट, हेल्थ क्लब, सिनेमा हल, जिमखाना, स्विमिङ पूल, फुटसल लगायतका व्यवसाय स्वास्थ्य मापदण्ड पालना गरी खोल्न पाउने सिफारिश गरेको छ। होटल, रेस्टुरेन्ट आदि राति 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार विद्यालय, विश्वविद्यालय तथा ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप हुने संस्था स्वास्थ्य मापदण्ड अपनाउँदै फागुन 1 गतेदेखि नियमित सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष सिफारिश गरिएको छ। नियमित कक्षा सञ्चालन गर्दा 12 वर्ष मुनिका विद्यार्थीलाई आलोपालो कक्षा सञ्चालन गर्न सिफारिश गरिएको छ। बैठकले जिल्ला विपद व्यवस्थापन समितिले आवश्यकता अनुसार परिमार्जन गर्न सक्ने समेत निर्णय गरेको छ। हट्यो जोर बिजोर, शैक्षिक संस्था खुल्ने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ।
बिन बिना स्रोतको रकम बरामद गर्ने मुख्य निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी हो। दुवै प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक वर्ष कम्तीमा स्रोत नखुलेका 12 करोड़ रूपियाँ भन्दा धेरै बरामद हुन्छन्। नेपाल प्रहरीको 53 महिनाको तथ्याङ्क हेर्दा स्रोत नखुलेको 33,01,80,465 रूपियाँ बरामद भएको छ। त्यस्तै सशस्त्र प्रहरीले वर्ष दिनकै अवधिमा 4,52,47,000 रूपियाँ बरामद गरेको छ। बलिउड अभिनेता सलमान खानको फाउन्डेशनले चलाएको विङ ह्युम्यान क्लथिङको दरबार मार्गस्थित शोरूमबाट 19 मंगिरमा स्रोत नखुलेको 69,50,000 बरामद भयो। गैर बैंकिङ प्रणालीबाट हुने भुक्तानी दर अस्वाभाविक रूपमा बढ़न थालेपछि नेपाल राष्ट्र बैंकले निगरानीका लागि नयाँ विभाग नै खड़ा गरेको छ। नन बैंक फाइनान्सियल इन्स्टिच्यूट सर्भिलेन्स डिपार्टमेन्ट नाम दिएको विभागले आगामी 1 फागुनबाट काम गर्नेछ। विभागको नेतृत्व राष्ट्र बैंकको निर्देशकबाट हुनेछ। विभागले गैर बैंकिङ प्रणालीबाट भइरहेको भुक्तानीलाई निरीक्षण गर्नेछ र नियन्त्रणका लागि आवश्यक कार्यवाही गर्नेछ। राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले भन्नुभयो, गैर बैंकिङ प्रणालीबाट हुने भुक्तानी बढ़ेको छ, त्यसलाई रोक्न जरूरी छ। राष्ट्र बैंकले त्यसलाई रोक्न छुट्टै डिपार्टमेन्ट खड़ा गरेको छ, जसले गैर बैंकिङ प्रणालीबाट भइरहेको भुक्तानी निरीक्षण गर्नेछ, 1 फागुनबाट काम गर्नेछ। अनलाइन जुवा खेल भइरहेको विशेष सूचनापछि महानगरी प्रहरी परिसर काठमाण्डुको टोलीले गत सोमबार बौद्धस्थित 13 वर्षीय सुभाष घिसिङबाट संचालित रेस्टुरेन्टभित्र प्रवेश गर्यो। रेस्टुरेन्टभित्र 15 30 वर्ष उमेर समूहका युवा युवती देखिए। सबैका हातमा महँगा मोबाइल थिए। सोही मोबाइलमा डाउनलोड गरिएको एप्स मार्फत उनीहरू अनलाइन जुवा खेलिरहेका थिए। जित र हार पछिको रकम उनीहरू अनलाइनबाटै भुक्तानी गर्थे, जसलाई नेपालको कुनै पनि बैंकिङ प्रणालीले चिन्न सक्दैन। गैर बैंकिङ प्रणाली अवैध धन्दाको भुक्तानी गर्ने माध्यम नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। बागमती नदी किनारमा हरियाली प्रवर्धन र सौन्दर्यका नाममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाले सार्वजनिक जग्गा कब्जा गरिरहेका छन्। हरियालीका नाममा टहरा संस्थाका कार्यालय भवन निर्माण र विभिन्न धार्मिक सम्प्रदायका मन्दिर स्थापना भइरहेका छन्। यी सबै कार्य अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुमतिमा नै भइरहेको छ। समितिले विभिन्न संस्थासँगको सहकार्यमा बागमती कोरिडोरमा केही वर्षदेखि हरियाली प्रवर्धनको कार्य थालेको थियो। सोही क्रममा धार्मिक व्यावसायिक तथा सामाजिक संस्था गरी 36 संस्थाले पार्क तथा हरियाली प्रवर्धनको जिम्मा लिएका छन्। कतिपय संस्थाले नगरपालिका र प्रदेश सरकारसँग बजेट ल्याएर हरियाली प्रवर्धनको सट्टा नयाँ मठ मन्दिर निर्माण गरिरहेका छन्। बागमती सफाई अभियन्ता तथा सिभिल इन्जिनियर भुवन थापाले बागमती सभ्यता संरक्षण नभई हरियालीका नाममा विभिन्न संस्थालाई बागमती किनार जिम्मा लगाउने काम विकास समितिले गरिरहेको बताउनुभयो। उहाँले बागमतीको बहाव क्षेत्रलाई साँघुरो बनाउँदै नदी नियन्त्रणमा जोड़ दिएकाले नदी किनारका बस्ती वर्षायाममा प्रभावित बन्दै आएको समेत बताउनुभयो। बागद्वारदेखि कटुवाल दहसम्म बागमती नदीको लम्बाई 48 किलोमिटर रहेको छ। नदी किनारमा लगाइएका बिरूवाले हरियाली प्रवर्धन समेत भएको छ। बागमती सभ्यता एकीकृत विकास समितिको स्वीकृतिमा निर्मित पार्कमा सर्वसाधारणले प्रवेश भने पाउने गरेका छैनन्। बागमती किनारमा गुरू योजना विपरीत संरचना, गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ।
Thank you. काठमाण्डुमा सोमबारदेखि कोरोना विरूद्धको फाइजर खोप लगाइँदैछ। स्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बाल बालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागि बताउनुभयो। उहाँले माघ 24 आगामी फागुन 5 फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिनुभयो। हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भन्नुभयो, कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाण्डु महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन्। काफ्लेले काठमाण्डुमा यसअघि 2,07,000 जना 12 18 वर्षसम्मका बालबालिकाहरूले खोप लगाएको जानकारी दिँदै अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने बताउनुभयो। गत पुस 27 सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका 18 वर्ष मुनिका बालबालिकालाई कोरोना विरूद्धको फाइजर खोप लगाइनेछ। यसरी खोप लगाउनका लागि पहिलो पटक लगाइएका खोपको कार्ड लिएर जानुपर्नेछ। केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा देशभर थप 1,386 जना कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन 1,714 संक्रमित थिए। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरबाट 9,66,405 र एन्टीजेनबाट 1,34,824 पुगेको छ। बाल बालिकालाई आजदेखि फाइजर खोप गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। एमसीसीमा राजनीति शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयलाई लिएर राष्ट्रिय बहस बनेको छ। एमसीसी परियोजनामा नेपाल सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर भएसँगै शुरू भएको बहस र विवाद अहिले उत्कर्षमा पुगेको छ। एमसीसी परियोजनाको समर्थन र विरोधमा राजनैतिक वृत्तदेखि सर्वसाधारण समेत विभाजित भएको अवस्था छ। नेपाल जस्तो अल्पविकसित अर्थतन्त्रले एमसीसी परियोजना ग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरेर जानु राम्रो हो। यो सम्झौता नेपालको हितमा छ भने साझा सहमति बनाएर पारित गर्नुपर्छ, होइन भने सधैँ गिजोलेर राख्नुभन्दा सम्झौता खारेज गरेर अघि बढ्नुपर्छ भन्दै एमसीसीमा राजनीति शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। गोर्खापत्र दैनिकले महामारी विरूद्ध सामूहिक ऊर्जा शीर्षकमा सम्पादकीय छापेको छ। कोरोना महामारी अझै पनि मानव जातिका लागि विश्वभरि नै ठूलो चुनौती बनिरहेको छ। चीनको वुहानबाट 2 शुरू भएको यो महामारीले मानव समुदायलाई थप कति लामो समयसम्म त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य पारिरहने हो भने भन्ने अझै यकिन छैन। हालसम्म विश्वले कोविडको 3 लहरको कष्टपूर्ण दर्द सामना गरिरहेको छ। परिस्थिति जे भए पनि कोरोना संक्रमणसँग जुझ्नका लागि स्वास्थ्य क्षेत्रको सबलता निकै महत्वपूर्ण हुन्छ। यसै सन्दर्भमा नेपालका हकमा कोरोनाको 3 लहरमा स्वास्थ्य कर्मी तथा यससँग सरोकार राख्ने व्यक्तिहरूले आफ्नो भूमिका निकै प्रभावकारी तवरले निर्वाह गरेको तथ्यमा कुनै शंका छैन। स्वास्थ्य कर्मीको प्रतिको उत्साह एवं हौसला बढ़ाउने कार्यमा सबैको सामूहिक प्रतिबद्धताको खाँचो पनि छ। कोरोना त्रास अझै सिद्धिएको छैन र स्वास्थ्य कर्मी प्रतिबद्ध सेवाको कुनै विकल्प पनि देखिँदैन। साथै स्वास्थ्य कर्मीहरूले आफ्नो सेवाको गम्भीरता एवं गहनता आत्मसात गर्दै बिरामीको उपचारमा थप ऊर्जासहित सेवा पुर्याउन सके समग्रमा स्वास्थ्य क्षेत्रका लागि समेत सकारात्मक प्रभाव पर्नेछ। महामारी अझै पनि कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा परिपालना गराउनु आवश्यक छ भन्दै महामारी विरूद्ध सामूहिक ऊर्जा शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। केही महिना यता राष्ट्र बैंकले जारी गरेका निर्देशन निर्देशिका तथा नीतिहरू हेर्दा लाग्छ नेपालमा अनौपचारिक कारोबार हुने क्षेत्रहरू अत्यधिक छन्। पुँजी पलायनको प्रवृत्ति रोकिएको छैन र थप पलायनको जोखिम छ। नीति निर्देशनले नै स्पष्ट किटान नगरे पनि राष्ट्र बैंक वित्तीय प्रणालीमा बढ़दै गएको विसंगति रोक्न तथा वित्तीय अनुशासन सुधार गर्न केन्द्रित रहेको देखिन्छ। पुँजी पलायनका छिद्रहरू टाल शीर्षकमा कान्तिपुरले सम्पादकीय
यता अन्नपूर्ण पोस्टमा पुर्खाको बहादुरी इतिहास नबिगारौं शीर्षकमा सम्पादकीय छापिएको छ। युद्ध र युद्धको भव्यतालाई झल्काउने कोदगढ़ी दैलेख चिलाउने पुरातात्विक सम्पदा हो। परम्परागत स्वरूप र ऐतिहासिक महत्वलाई ख्यालै नगरी यसको पुननिर्माण र जीर्णोद्वारको काम शुरू भएको छ। अर्थात परम्परागत सामग्रीभन्दा सिमेन्ट र बालुवाको प्रयोग गरेर यसको ऐतिहासिक र पुरातात्विक महत्व मास्न खोजिएको छ। झण्डै 200 मिटरको परिधिमा फैलिएको कोदगढ़ीको जीर्णोद्वार तथा मर्मत आवश्यक छ। पुतली आकारको गढीका 13 प्वाल र त्यति नै चुच्चालाई पनि मर्मत सम्भार गर्दा ध्यान दिनै पर्छ। पुरातत्व हिसाबले डीपीआर बनाउने, पुरानै शैली र सामग्रीको प्रयोग गर्ने र कदापि पनि यसको पुरानो स्वरूप बिग्रन दिनुहुँदैन। प्राचीन सुन्दरता बिगारियो भने पर्यटकको आकर्षण पनि घट्छ, यसको महत्व पनि कम हुँदै जान्छ। यो काम गर्न स्थानीय तहदेखि पुरातत्व विभाग बीच समन्वयको अति नै खाँचो छ, अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। यता नागरिक दैनिकले सहकारी सकस शीर्षकमा सम्पादकीय छापेको छ। यसै त सरकारले सहकारीलाई नियमन गर्न सकेको थिएन, त्यसमा संघीयतापछि यसको नियमन गर्ने अधिकार प्रदेश र स्थानीय तहमा गएकाले समस्या झनै थपिएको छ। नागरिक दैनिकमा सम्पादकीय छापिएको छ। कारोबार दैनिकमा रेमिट्यान्सका कारण संरचना बदलिएको अर्थतन्त्र शीर्षकमा सम्पादकीय छापिएको छ। युवालाई वैदेशिक रोजगारीमा जान प्रवर्धन गर्दा हालसम्म रेमिट्यान्सले मुलुकको अर्थतन्त्र त धानी दिएको छ, तर यसका कारण मुलुकले धेरै ठूलो सामाजिक मूल्य चुकाउनु परिरहेको छ। कारोबार दैनिकमा सम्पादकीय छापिएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। ख्याति प्राप्त गायिका लता मंगेशकरको हिजो निधन भएको छ। यो प्रसंगलाई पनि आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले अग्रपृष्ठमा छापेका छन्। दिदी उपनामले चर्चित भारतीय गायिका लता मंगेशकरको सरस्वती पूजाका दिन निधन भएको छ। भारतको नागरिक सम्मान भारत रत्नबाट सम्मानित पार्श्व गायिका सुर कोकिला लता मंगेशकरको 92 उम्रमा आइतबार मुम्बई स्थित ब्रेस्ट क्यान्सर अस्पतालमा निधन भएको हो। कोविड 19 पोजिटिभसँगै निमोनिया भएपछि जनवरीको पहिलो खातादेखि थलिएकी उनलाई गत साता भेन्टिलेटरबाट निकालिएको थियो। शनिबारदेखि स्वास्थ्यमा समस्यादेखि लगत्तै पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 13 उमेरदेखि सांगीतिक यात्रा शुरू गरेकी उनको पहिलो गीत सन् 1942 रेकर्ड गरिएको थियो। 7 लामो सांगीतिक यात्रामा उनले नेपाली सहित 36 भाषामा 30,000 भन्दा बढ़ी गीत रेकर्ड गरेकी थिइन्। उनले दादा साहेब फाल्के, पद्मभूषण, पद्मविभूषणसँगै फ्रान्सको नागरिक सम्मान समेत प्राप्त गरेकी छन्। भारत सरकारले सोमबारसम्म राष्ट्रिय ध्वजा झुकाउने र कुनै पनि प्रकारको आधिकारिक मनोरञ्जनात्मक कार्यक्रम नगर्ने निर्णय गरेको छ। लताको पार्थिव शरीरको आइतबार नै राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। रहिनन् लता मंगेशकर, नागरिकले अग्रपृष्ठमा छापेको छ।
सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा समृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ। दुई प्रदेशभित्रका 11 जिल्लाका 86 स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने भएको हो। मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहमा जीविकोपार्जन सुधारका कार्यक्रमहरू सञ्चालन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम अघि सारिएको हो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रमको कार्यविधि स्वीकृत गरेर स्थानीय तहसँग आयोजना समेत माग गरेको छ। तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2078-79 बजेट अध्यादेश मार्फत उच्च पहाड़ी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम घोषणा गर्नुभएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशका 86 स्थानीय तहमा समृद्धि कार्यक्रम सञ्चालन हुँदै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ।
देशमा ठूलो संख्यामा रोजगारी सृजना गर्नेमा लघु घरेलु तथा साना उद्योग अगाडि देखिएका छन्। अर्थतन्त्रमा ठूलो टेवा दिने मानिएका यी उद्योगबाट वार्षिक 3,25,000 रोजगारी सृजना हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ। भन्दै घरेलु उद्योगबाट वार्षिक 3,25,000 रोजगारी शीर्षकमा कारोबारले मुख्य खबर छापेको छ। र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यून पारिश्रमिक पाएका श्रमिकले अब भने स्थानीय बजारको दर रेटका आधारमा पारिश्रमिक पाउने भएको प्रसंगलाई पनि कारोबारले अग्रपृष्ठमा छापेको छ। हाल यस कार्यक्रम अन्तर्गतका अध्यक्ष श्रमिकले सरकारले तोकेको 517 रूपियाँ मात्रै पाउँदै आएका थिए। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले 1,000 रूपियाँसम्म पाए पनि पीएमईपी अन्तर्गतका श्रमिकले यसको आधा मात्र पाउँछन्। बजार दर रेट भन्दा कम पारिश्रमिक भएका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका परियोजनामा श्रमिकको कम रूचि रहँदै आएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला वृद्धि कारोबारले अग्रपृष्ठमा छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रीया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।